यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भोलि संघीय संसदको संयुक्त बैठकमा पेश हुने। दलहरूबीच सकारात्मक छलफल भइरहेकाले संसदको गतिरोध अन्त्य हुने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वास। जनता समाजवादी पार्टी जसपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई प्रदेश सभाबाट विश्वासको मत प्राप्त। र इण्डोनेसियामा ज्वालामुखीका कारण आएको बाढ़ी र चिसो लाभाको प्रवाहमा परि 40 जना भन्दा बढ़ीको मृत्यु। अब समाचार विस्तारमा। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भोलि दिउँसो 3 बजे संघीय संसदको संयुक्त बैठकमा पेश हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुनेछ। संसदको संयुक्त बैठकका लागि आवश्यक तयारी पूरा भएको संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो। राष्ट्रपतिको सम्बोधनपछि भोलि साँझ बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको छुट्टा छुट्टै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रमको प्रति टेबल गर्नुहुने र बैठकले धन्यवादको प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। संघीय संसदमा पेश हुने सरकारको नीति तथा कार्यक्रमको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच सरकारको नीति तथा कार्यक्रमको प्रस्तुति, राजनीतिक सहमतिको प्रयास लगायतका विषयमा छलफल भएको छ। प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच आज बिहान टेलिफोन मार्फत राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीबाट भएका प्रयास र संसदको तयारीबारे छलफल भएको सभामुखको सचिवालयले बताएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक गतिरोध अन्त्य भई सदन नियमित सञ्चालन हुने विश्वास व्यक्त गर्नुभएको छ। पूर्वी चितवनमा आज भएको अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलहरूबीच अनौपचारिक एवं औपचारिक रूपमा छलफल भइरहेकाले छिट्टै निष्कर्षमा पुगिने बताउनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय सरकारहरूबाट नागरिक मैत्री कार्य सम्पादन भए मात्रै संघीयताको औचित्य स्थापित हुने बताउनु भएको छ। खैरहनी नगरपालिका चितवनको वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले जनतामा प्रवाह हुने सेवालाई उत्तरदायी बनाउनु पर्नेमा जोड़ दिनुभयो। स्थानीय सरकारहरूबाट नागरिक मैत्री कार्य सम्पादन र सुशासन कायम भएमा मात्रै संघीयताको औचित्य स्थापित हुन सक्ने भन्नुहुँदै प्रधानमन्त्री प्रचण्डले स्थानीय जनप्रतिनिधि जिम्मेवार र जनउत्तरदायी हुनुपर्नेमा जोड़ दिनुभयो। जनता समाजवादी पार्टी जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले आज सभामुखलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउनु भएको हो। अध्यक्ष यादवले जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट समेत बाहिरिएको बताउनुभयो। उहाँले आफ्नो पार्टी सरकारबाट समेत बाहिरिएकाले संसदमा प्रतिपक्षमा नै बसी रचनात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो। यसअघि उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिनुभयो। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहनुभएका यादवले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा बुझाउनुभयो। यस्तै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि आजै पदबाट राजीनामा दिनुभएको छ। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट नियुक्त हुनुभएका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हसीना खातुनले शपथ लिनुभएको छ। राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य मन्त्री यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य राज्यमन्त्री खातुनलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सभाबाट आज विश्वासको मत लिनु भएको छ। आज बसेको प्रदेश सभा बैठकमा कार्कीले 57 मत प्राप्त गर्नुभयो। उहाँको विपक्षमा भने शून्य मत परेको थियो। प्रदेश सभामा 5 सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको थियो। आजको बैठकमा प्रतिपक्षी दल नेपाली कंग्रेसका प्रदेश सभा सदस्य भने अनुपस्थित हुनुहुन्थ्यो। कुल 93 सदस्य प्रदेश सभामा आज 62 सदस्य उपस्थित हुनुहुन्थ्यो। नेपाली कंग्रेस संसदीय दल कार्य समिति र संसदीय दलको बैठक स्थगित भएको छ। आज दिउँसोका लागि तय गरिएको दुवै बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो। आज स्थगित भएको संसदीय दल कार्य समितिको बैठक भोलि बिहान 8 बजे र दलको बैठक 9 बजे बस्ने कंग्रेसले जनाएको छ। बैठक सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बस्नेछ। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भोलिदेखि ललितपुरको बालकुमारीमा शुरू हुने भएको छ। आगामी जेठ 2 गतेसम्म चल्ने बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण, देशभर पार्टी संगठनको अवस्था, जनवर्गीय संगठनका कार्य प्रगति, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफल गरिने बैठकमा प्रदेश क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोकिनेछ। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जिम्मेवारीमा केन्द्रित भएर काम गर्न मातहतका निकाय र विभागका उच्च अधिकारीहरूलाई निर्देशन दिनुभएको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको आज मन्त्रालयमा बसेको बैठकलाई सम्बोधन गर्नुहुँदै संचार मन्त्री शर्माले सम्बद्ध निकायहरूलाई कार्यान्वयन गर्न सकिने खालका योजना तथा कार्यक्रम मात्र बनाउन आग्रह गर्नुभयो। संचार मन्त्री शर्माले संचार मन्त्रालय सरकारको ऐना भएकाले अरूलाई मार्ग निर्देश हुने गरी काम गर्नुपर्ने पनि बताउनुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर रामकुमार फुयालले पूँजीगत खर्च न्यून हुनुका कारण पहिले आएर त्यसको मूल्यांकन गरी आगामी दिनमा अगाडि बढ़नुपर्ने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले संचार मन्त्रालय मातहतका निकायहरूमा हेर्दा पूँजीगत खर्च निकै न्यून देखिएकाले पूँजीगत खर्चको क्षमता बढ़ाउन सम्बद्ध सबै निकाय र विभागहरूलाई निर्देशन दिनुभयो। सचिव सुवेदीले मन्त्रालय मातहतका निकायहरूको कार्यक्रमको कार्यान्वयनका लागि आवश्यक सहजीकरण गर्न मन्त्रालय साथमा रहेको पनि बताउनुभयो। डडेलधुराको गन्याबधुरा गाउँपालिका वडा नम्बर 2 कोरगाउँमा खोलामा नुहाउने क्रममा डुबेर 2 किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा दरपुर आधारभूत विद्यालयमा अध्ययनरत 17 वर्षीय लक्ष्मी सार्की र 14 वर्षीय दीपा मल्ल रहेका प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विश्वमा सञ्चालन हुने विभिन्न खेलहरूमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ 1xBet, जुवा 365 तथा क्रिप्टो मार्फत 2 अर्ब 1 करोड़ रूपियाँ भन्दा बढ़ीको कारोबार गरेको अभियोगमा एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा काभ्रे पलाञ्चोक मण्डदेवपुर नगरपालिका 8 घर भई हाल भक्तपुर सूर्य विनायक नगरपालिका 2 बस्ने 24 वर्षीय अनिल ढुंगाना रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो। प्रहरीका अनुसार ढुंगानाले 55 बैंक खाता मार्फत उक्त कारोबार गरेको पाइएको र निजले 1xBet, जुवा 365 जस्ता अनलाइन बेटिङ वेबसाइटको प्रयोग गरी 2 अर्ब 1 करोड़ रूपियाँ भन्दा बढ़ीको कारोबार गरेको खुलेको छ। टर्की स्थित यूएन मिशन कार्यालयमा रोजगारी मिलाइदिने भन्दै 4 करोड़ रूपियाँ भन्दा बढ़ी ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। रोजगारी दिलाउने भन्दै 124 जनाबाट 4 करोड़ 34 लाख रूपियाँ भन्दा रूपियाँ उठाए पश्चात सम्पर्क विहीन भई फरार रहेको उजुरीका आधारमा पोखरा महानगरपालिका 5 का 42 वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इण्डोनेसियाको सुमात्रा टापुमा ज्वालामुखीबाट आएको आकस्मिक बाढ़ी र चिसो लाभा प्रवाहबाट कम्तीमा 41 जनाको मृत्यु भएको छ। घटनामा परि थप 17 जना बेपत्ता भएका स्थानीय विपद एजेन्सीका अधिकारीहरूले जनाएका छन्। घण्टौंसम्म परेको भारी वर्षाका कारण शनिबार साँझ इण्डोनेसियाको सबैभन्दा सक्रिय ज्वालामुखी मध्येको एक सुमात्रा टापुको दुई जिल्लामा ठूलो ज्वालामुखी खस्दा सड़क, घर र मस्जिदहरू लाभामा जलमग्न भएका थिए। ज्वालामुखीको खरानी र ठूला चट्टानहरू माउन्ट मारापीबाट तल झरेका छन्। लहर पनि भनिने चिसो लाभा खरानी बालुवा र कंकड़ सहितको ज्वालामुखीय सामग्री हो र यिनीहरू वर्षाले ज्वालामुखीको ढलान मुनि आउँछन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन। विज्ञापनपछि आर्थिक समाचार प्रस्तुत गर्नेछौं।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ। भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रातै आउँछ।
अब रात तपाईको
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब आर्थिक समाचार भुवन आचार्यबाट।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चिनिया लगानीकर्ताहरूलाई नेपालमा उद्योग तथा व्यवसायमा लगानी गर्न आग्रह गर्नुभएको छ। चिनिया लगानीकर्ताले सोमबार मन्त्रालयमा गरेको भेटका क्रममा मन्त्री भण्डारीले चिनिया लगानीकर्तालाई नेपालमा लगानी मैत्री वातावरण रहेको भन्दै उद्योग तथा व्यवसायमा लगानी गर्न आग्रह गर्नुभयो। नेपालमा लगानी गर्ने उत्साहका साथ आएको चिनिया उद्योगी तथा व्यवसायीको टोलीसँग उहाँले चिनिया पुँजी र प्रविधि भित्राउन सरकार आतुर रहेको उल्लेख गर्नुभयो। भेटका क्रममा वाणिज्य सचिव दिनेश कुमार घिमिरेले नेपालमा लगानी गर्ने मनसायले आएका चिनिया टोलीलाई नेपालमा लगानीका लागि स्वागत गर्नुभयो। चिनिया टोलीमा चीनको कृषि, ऊर्जा, पर्यटन, खानी निर्माण सम्बन्धी कम्पनी लगायतका उद्योगी तथा व्यवसायीहरूको सहभागिता रहेको थियो। वाणिज्य ब्याङ्कहरूले जेठ महिनाका लागि नयाँ ब्याज दरको सूची सार्वजनिक गर्दै ब्याज दर घटाएका छन्। वैशाखको तुलनामा अधिकांश ब्याङ्कहरूले निक्षेपमा दिने औसत ब्याज दर घटाएका छन्। वैशाख महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज दर वाणिज्य ब्याङ्कहरूको औसत 7.14% रहेकोमा जेठ महिनाका लागि घटाएर 7.06% कायम गरेका छन्। व्यक्तिगत मुद्दती निक्षेपमा 7 ब्याङ्कले वैशाखकै दरलाई यथावत राखेका छन् भने 10 बैंकले ब्याज दर घटाएका छन्। बैंकिङ प्रणालीमा तरलता बढेका कारण कर्जा प्रवाह न्यून भएसँगै ब्याङ्कहरूले ब्याज दर घटाउँदै लगेका हुन्। नेपाल 17 अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव 7,65,00,000 रुपियाँ बराबरको कारोबार गर्दै सम्पन्न भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा राजधानीमा 5 दिनसम्म चलेको महोत्सवमा 2,53,000 अवलोकनकर्ताहरूले अवलोकन गरेका छन्।
अब खेल समाचार अजय बमबाट।
ए डिभिजन क्लब चर्च बोइज युनाइटेड र त्रिभुवन आर्मी क्लबले एएफसी क्लब लाइसेन्स प्राप्त गरेका छन्। क्लब इजाजत पत्र इकाइ निर्णय गर्ने निकाय फर्स्ट स्टेट्स बडी एफआईबीले चर्च बोइज र आर्मीलाई क्लब लाइसेन्स दिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको हो। यो सँगै शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन्स चर्च बोइजलाई एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्ने बाटो पनि खुलेको छ। सुदूरपश्चिम प्रदेशले तेस्रो संस्करणको ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ। सुदूरले 19 रनको जित दर्ता गरेको छ भने कोशीको यो लगातार दोस्रो हार हो। टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित 20 ओभरमा 8 विकेटको क्षतिमा 112 रन जोड्यो। जवाफमा कोशी प्रदेशले 20 ओभर खेल्दै 7 विकेट गुमाएर 93 रन मात्र बनाउन सक्यो। अर्को खेलमा साबिक विजेता नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित दर्ता गरेको छ। कीर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा एपीएफले बागमती प्रदेशलाई 8 विकेटले पराजित गरेको हो। बागमतीले दिएको 74 रनको लक्ष्य एपीएफले 11 ओभरमा 2 विकेट गुमाउँदै पूरा गर्यो।
अब मौसम। आगामी 24 घण्टामा कोशी, बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेश सहित देशका पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ वा हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भोलि संघीय संसदको संयुक्त बैठकमा पेश हुने। दलहरूबीच सकारात्मक छलफल भइरहेकाले संसदको गतिरोध अन्त्य हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वास। जनता समाजवादी पार्टी जसपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई प्रदेश सभाबाट विश्वासको मत प्राप्त। र इण्डोनेशियामा ज्वालामुखीका कारण आएको बाढ़ी र चिसो लाभाको प्रवाहमा परि 40 जना भन्दा बढ़ीको मृत्यु। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।